कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम साझा नेपालमा हामी विविध पक्षमा छलफल गर्दै आइरहेका छौँ। आज हामी विशेष गरेर अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भ पारेर पारिवारिक विमेल, सम्बन्ध विच्छेद, पारिवारिक विचलन, सामाजिक सम्बन्धमा खटपट, यी धेरै घटनाहरू पछिल्लो समय बढ्दै गएका छन् र त्यसको लागि बलियो आत्मबल, बलियो विश्वास, बलियो परिवार कसरी बनाउन सकिन्छ भन्ने बारेमा आज हामी छलफल गर्न गइरहेका छौँ। छलफलका लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ यसै क्षेत्रमा काम गर्दै आउनुभएको सडक आश्रित मानव मुक्त अभियान नेपालका अध्यक्ष वरिष्ठ मनोविद पद्म प्रसाद घिमिरे। यहाँलाई स्वागत छ कार्यक्रम साझा नेपालमा।
हजुर नमस्कार, धन्यवाद।
हजुर, सबैभन्दा पहिले पछिल्लो समय श्रृङ्खलाबद्ध रूपमा आत्महत्याका घटनाहरू पनि बढ्दै गइरहेका छन्, त्यस्तै गरी विभिन्न हत्याका घटनाहरू पनि बढेका छन्, होइन, व्यक्ति को रिसिभीका कारण हुने हत्याका घटनाहरू, त्यस्तै सम्बन्ध विच्छेदका घटनाहरू, पारिवारिक विचलनका घटनाहरू एकदमै बढ्दै बढ्दै गइरहेको छ। यो चाहिँ के कारणले होला पछिल्लो समय यस्ता समस्याहरू बढ्नुको कारण?
धन्यवाद सर, एकदमै सान्दर्भिक कुराहरू उठाउनु भएको छ। हाम्रो देश नेपाल भनेको चाहिँ पूर्वीय संस्कृति सभ्यतामा आधारित समाज हो। यसले चाहिँ सभ्यतामा चाहिँ खास गरेर समृद्ध समाजको परिकल्पना गरेको छ, जहाँ जुन समृद्ध समाजमा चाहिँ परिवार, एक आपसको सद्भाव, विश्वास त्यति मात्रै नभएर उसले त्यसको माध्यमबाट समुदाय अन्तर्राष्ट्रिय जगतसम्मै एक किसिमको अरूलाई दिन दिन सक्ने, एउटा शिक्षा दिन सक्ने खालको परिकल्पना गरेको छ। तर अहिलेको सन्दर्भमा हामीले त्यो कुरामा टुटफुट भएर त्यो ज्ञानको कमीले आफै परिवार टुट्न थाल्ने, समाजमा पनि विशृङ्खलता आउन थाल्ने र अन्तर्राष्ट्रिय रूपमा पनि हामी कमजोर हुँदै गइरहेका छौँ।
हजुर, अलिकति अब यो चाहिँ के कारणले होला जस्तो हाम्रो शिक्षा, एउटा त तपाईँले हामीले पूर्वीय दर्शनमा आधारित, संस्कारमा आधारित समाज थियो, त्यो दर्शन र संस्कार छोड्दै जाँदाखेरि यी समस्याहरू आए भन्ने कुरा भयो, अरू चाहिँ के कारण हुनसक्छन्? हामीले चाहिँ अब समाधानको बाटो खोज्दाखेरि चाहिँ कहाँबाट उपचार सुरु गर्ने?
म विगत 20-21 वर्षदेखि खास गरेर आत्महत्या रोकथाममा लागिरहेको छु। मैले अध्ययन गरेकोमा चाहिँ के देखियो भन्दाखेरि, हाम्रो जुनसुकै व्यक्ति पनि आफूमा पूर्ण भएको अथवा आफूले अरूलाई चाहिँ केही दिन सक्ने सक्षम नागरिकको रूपमा त्यो रूपमा देख्न चाहन्छ। तर अहिले विभिन्न प्रतिकूलताले गर्दाखेरि एउटा सक्षम व्यक्ति जब सडकमा आइपुग्नु पर्ने अवस्था हुन्छ, त्यो अवस्थालाई चाहिँ उसले सहन सक्दो रहेछ र त्यो सहन नसकेपछि निराशा, कुण्ठा, झै झगडा हुने र उसले आत्महत्यासम्म पुग्न सक्दो रहेछ। यसको मूल कारक त के रहेछ त भनेर त्यो आत्महत्या पहल गरेर बाँचेको व्यक्तिहरूसँग बुझ्दाखेरि, त्यस्ता प्रभावित परिवारसँग बुझ्दाखेरि अहिलेको प्रमुख कारक भनेको चाहिँ आर्थिक कारण देखिएको छ। दोस्रो नम्बरमा चाहिँ पारिवारिक सम्बन्धहरू, जुन माया प्रेमसँग जोडिएका सम्बन्ध, तेस्रोमा चाहिँ व्यवसायमा भएका असफलतासँग जोडिएको छ। पहिलो नम्बरमा हामीले छलफल गर्दाखेरि आर्थिक पक्षमा पनि के देखियो त भन्दाखेरि, आर्थिक कारणले गर्दाखेरि चाहिँ परिवारमा खानपिन सबै कुरा चाहिँ पैसामा सँग जोडियो, पैसासँग जोडिनु चाहिँ गलत रहेछ। श्रम, सिप, उत्पादनसँग जोडिनु पर्नेमा चाहिँ अहिले हामी केमा जोडियो, पैसाले सबै कुरा आउने भएपछि अहिले पैसाको कारणले गर्दाखेरि शिक्षा दिनुपर्ने, पैसाको कारणले खानुपर्ने, पैसाकै कारणले समाजमा चाहिँ विभिन्न संस्कारहरू, चालचलनहरू, विवाह भोज विभिन्न खालको कार्यक्रममा सहभागी हुनुपर्ने, तर स्रोत चाहिँ स्थायी नहुँदाखेरि त्यो ऋण लिएर भए पनि विभिन्न कारणले चाहिँ व्यवस्थापन गर्न खोज्दाखेरि मान्छे ऋणमा मिटर ब्याजको चक्रव्यूहमा फस्न थाल्नुभयो। अब त्यसको कारणले गर्दाखेरि चाहिँ झन् तिर्न सक्ने क्षमता छैन, त्यस्तै मान्छेलाई चाहिँ त्यो सहकारीले होस् चाहे त्यो व्यक्तिमा लिएको मिटर ब्याजले होस् दुई गुणा चार गुणा हुँदै तिर्नै नसक्ने अवस्थामा आइसकेपछि अब चाहिँ के गर्ने त?
हजुर, पछिल्लो समय अब तपाईँले दुईवटा कुरा उठाउनु भयो। सुरुमा हामीले पारिवारिक कारणलाई उठायौँ, अहिले पछिल्लो समय आर्थिक अथवा आर्थिक कारण ऋण अथवा भनौँ न त्यो आर्थिक भार थेग्न नसकेर आत्महत्या गर्ने अथवा विचलित हुने अवस्था भयो होइन। पछिल्लो समय चाहिँ यसलाई चाहिँ हाम्रो भनौँ न कानुन कारबाही अदालती प्रक्रिया अथवा बैङ्किङ प्रक्रिया यी कुराहरू हाम्रो चाहिँ ती प्रक्रिया चाहिँ कतिको कारक बनेका छन् आत्महत्याको लागि भनौँ अथवा पारिवारिक विखण्डनका लागि?
प्रमुख कारक बनेको छ कसरी भनेदेखि हामीले दिने ऋणहरू जुन व्यवस्थापन गर्नुपर्ने हो त्यो परिकल्पना सोच उद्यमशीलतामा आधारित भएर हामीले दिन सकेको छैन। जस्तो चाहिँ कुनै मान्छेले बिना धितो पनि उसको परिकल्पना उसको व्यवसाय उद्यमशीलतालाई आधार मानेर दिनुपर्ने खालको विकास नै भएको छैन, चाहे त्यो ब्याङ्कर हुनुहोस् चाहे त्यो सहकारीमा लागेको हुनुहोस्। हामीले के को लागि घर जग्गा किन्नको लागि घर परिवार धान्नको लागि हामीले ऋण दिनुपर्ने बाध्यता छ, त्यो चाहिँ अनुत्पादक क्षेत्रमा भयो, जसले गर्दाखेरि चाहिँ केही समय त राम्रो जस्तो देखिन्छ पछि चाहिँ चक्रव्यूहमा फस्न थाल्छ। अहिले हाम्रो कारक तत्त्व पनि त्यही देखिएको छ, एक हुनी खानी पनि त्यो चक्रव्यूहमा फस्नु हो, नहुने मान्छेले त ऋणै पाउँदैन मिटर ब्याजी चक्रव्यूहमा फस्नु हो। भनेपछि अब हामीले गर्ने के हो त भन्दाखेरि बिना धितो पनि त्यो कसैको परिकल्पना सोच राम्रो छ भने उहाँहरूलाई चाहिँ त्यो सहयोगी गरेर उहाँहरूको उद्यमशीलतालाई विकास गरेर राज्य लागेर चाहिँ त्यो मार्केट व्यवस्थापन गर्ने सिप व्यवस्थापन गर्ने बजार व्यवस्थापन गर्यो भने उहाँमा ऊर्जा आउँछ र काम गरौँ भन्ने विकास हुन्छ। तर हामी कहाँ के भयो सबै अधिकांश मान्छेहरू चाहिँ त्यो चाहे राजनीतिज्ञ होस् चाहे जोसुकै होस् जागिरको पछि लाग्नु हो, जागिरले उत्पादन त बढाउँदैन। हाम्रो खर्च चाहिँ अलिक केमा गएको छ अधिकांश तलब भत्तामै गएको छ।
अहिले पछिल्लो समय जुन वैदेशिक रोजगारमा जान बाध्य छन् युवाहरू होइन, त्यसले चाहिँ कतिको प्रभाव पारेको छ यो घर परिवारमा भनौँ न विग्रह ल्याउन सम्बन्ध विच्छेदका घटना बढाउन आत्महत्याकै घटना बढाउन कतिको पाउनु भएको छ यसमा?
ठुलो समस्याको रूपमा कारक तत्त्व भनेको छ। यसो परिकल्पना गरौँ न, विवाह भएको एक महिना दुई महिना कोही त भोलिपल्टै जानु परेको छ भनेपछि उहाँहरूको जुन एउटा आत्मीय सम्बन्ध हुनुपर्ने हो त्यो हुने स्थापित नै हुन पाउँदैन, एउटा चाहिँ परिवारभित्रको जुन एकता विश्वास जित्न नपाउँदाखेरि विदेशिनुपर्ने बाध्यता, बाहिर जाने बित्तिकै विभिन्न परिवारका अरूहरूले कुरा अनग्रह कुराहरू गरिदिने, त्यो सम्बन्ध चाहिँ स्थापित गर्नुभन्दा पनि विस्थापित गर्नुतिर लागिदिने एक, त्यसले गर्दाखेरि चाहिँ त्यो मन जोडिनै नपाउँदाखेरि बिछोड हुन सक्ने, त्यसले गर्दाखेरि केटापछि पनि पीडित र केटीपछि पनि पीडित। बालबालिकामा पनि कस्तो समस्या रह्यो भने बाबुआमा दुवैको माया प्रेम पनि पाएन, बाबुआमा जिउँदै हुँदाखेरि पनि उसले एकल परिवारको छत्रछायामा हुर्किनु पर्यो। अनि त्यस्तै गरेर अब अर्को समस्या चाहिँ के भयो भने हामीले सात्विक भोजन गरेर एउटा असल परिवार कसरी निर्माण गर्ने भन्ने कुरा हामीले विकास गर्न जानेका छैनौँ, त्यो सिप विकास भएको छैन, त्यो बाहिरबाट आउने बित्तिकै पैसा आउने बित्तिकै अनुत्पादक क्षेत्रमा त्यो भोज भतेरमा झाँ डक्सीमा खर्च गरेपछि कि त्यसले त्यो उत्तेजना फैलाउँछ। त्यसै हुनाले अब हामीले चाहिँ यो विवाह गर्दैदेखि विवाहको प्रेमी श्रीमानको भूमिका के, श्रीमतीको भूमिका के, बाहिर गयो भने कसरी परिवारलाई एकीकृत गर्ने भनेर त्यो शिक्षा प्रणालीमा पारिवारिक शिक्षा नै हामीले खास गरेर यो किशोर किशोरी तहदेखि नै दिनुपर्ने देखिएको छ।
हजुर, भनेपछि अब विचलित हुने मन हो होइन, मनलाई नियन्त्रण गर्नको लागि मनपछि शरीर हुन्छ, शरीरका विभिन्न चाहना होलान् होइन, त्यसलाई नियन्त्रणको लागि शिक्षा नै चाहियो। अब यो विषयमा अलिकति बढी परामर्श दिनको लागि शिक्षा दिनको लागि तपाईँहरू जस्तो मनोविदहरूले के कस्ता कामहरू गरिरहनु भएको छ, सरकारको चाहिँ कतिको सहयोग पाइएको छ यो विषयमा जागरण पैदा गर्नको लागि यसमा त ठुलो अभियानको खाँचो देखियो।
जरुर ठुलो अभियानको खाँचो छ र अब हरेक समाज मात्रै नभएर हरेक परिवार हरेक समुदाय र हरेक पालिकामा चाहिँ खुसी विकास गर्ने कार्यक्रम ल्याउनु पर्यो, मान्छेमा आशा जागृत गर्ने कार्यक्रम ल्याउनु पर्यो। त्यसको लागि चाहिँ सुरुमै हुने निराशालाई हामीले चिर्न सक्नु पर्यो। समस्या हुने बित्तिकै समाधान गर्यो भने ठुलो समस्याको रूपमा रहँदैन। त्यसै हुनाले हरेक पालिकामा चाहिँ खुसी प्रवर्धन केन्द्र हामीले सुरुवात गर्न सक्छौँ। उदाहरणको लागि हरेक पालिकामा स्वास्थ्य कर्मी त पहिले नै हुनुहुन्छ, त्यो सँगसँगै हामीले एकजना परामर्शदाता, एकजना योग विशेषज्ञ आध्यात्मिक ज्ञान परामर्शदाता, त्यस्तै गरेर आर्थिक विशेषज्ञ आर्थिक सल्लाहकार हामीले नियुक्त गर्न सक्ने हो भने कुनै मान्छे पीडामा आउने बित्तिकै उहाँले चाहिँ ज्ञान आफ्नो पीडा भन्न पाउनुभयो। अरे
त्यस्तो खालको जनशक्ति कतिको होला, पर्याप्त होला सबै ठाउँमा हामीले पुर्याउन सक्छौँ, के छ अहिलेको अवस्था?
अहिले हामीले चाहिँ सबै ठाउँमा हामीले त्यो जनशक्ति पुर्याउन सक्ने त्यो विकास भइसकेको छैन। तर हामीले भएका जनशक्तिलाई चाहिँ मनोवैज्ञानिक परामर्शको तालिम दिन सक्छौँ, योगको तालिम दिन सक्छौँ र त्यस्तै गरेर त्यो पालिकामै भएका सामाजिक आर्थिक पक्षहरूलाई हामीले एकीकृत गर्न सक्छौँ। तर हामीले पालिकाले चाह्यो भने हरेक उहाँले परामर्शदाता विभिन्न तालिम केन्द्रमा आफ्नो कर्मचारी पठाउन सक्नुहुन्छ, नयाँ नियुक्ति गर्न सक्नुहुन्छ। अब यहाँलाई म एउटा प्रश्न गर्छु, मान्छेको मूल्य ठुलो कि पैसा ठुलो?
मान्छेको मूल्य ठुलो
हो। अनि एउटा काउन्सिलर एउटा योग गुरु राखेर चाहिँ होल समाजमा चाहिँ एउटा सकारात्मक भाव आउँछ भने हामीले त्यस्तो व्यक्ति नियुक्त नगर्ने? एउटा मान्छेको लागि युरोपमा करोडौँ डलर खर्च गरेर बाहिर विदेशमा गएको छ, अप्ठ्यारोमा परेको छ भने त्यो उसलाई रेस्क्यु गरेर बाहिर निकाल्नको लागि खर्च गर्छ। तर हामीले चाहिँ सुरुवाती अवस्थादेखि नै सकारात्मक मोडको लागि ठुलो खर्च पनि पर्दैन। त्यो अब नयाँ
अहिले पछिल्लो समय जस्तो स्थानीय सरकारलाई ठुलो अधिकार दिएको छ होइन, संहितामा गएसँगै स्थानीय सरकारहरूले चाहिँ यो विषयलाई कतिको बुझ्न सकेका छन् होइन? तपाईँले त्यहाँ बनिरहेको कानुनहरू योजना नीति तथा कार्यक्रम बजेटमा चाहिँ यसको झल्को केही पाउनुहुन्छ कि अब उनीहरूले यसको सुरुवात गर्नलाई अझ धेरै गर्नुपर्छ कि कस्तो पाउनु भएको छ स्थानीय सरकारलाई?
स्थानीय सरकारहरू अब सबैलाई समग्रमा मुछ्नु पनि राम्रो भएन। कतिपय नगरपालिका पालिकाहरूले चाहिँ संवेदनशील भएर मानवीय संवेदनालाई बुझेर कार्यक्रमहरू पनि गरिराख्नु भएको छ, हामीलाई तालिम दिनको लागि यो विषयमा बुझाउनको लागि अगाडि बढाइराख्नु भएको छ। त्यो कतिपय कुरा राम्रो छ। कतिपय चाहिँ भौतिक विकासलाई नै सर्वोपरि ठानेर चाहिँ यस्तो मानवीय कुराहरूमा चाहिँ पछाडि पर्नु भएको छ। मलाई एउटा खुसी के लागेको छ भने अहिले भर्खरै म हरिउनवासी भएको हुनाले हरिउन नगरपालिकाले चाहिँ समग्र मानसिक सामाजिक भौतिक स्वास्थ्यलाई ख्याल गर्नको लागि नीति रणनीति बनाउँदैछ। त्यो रणनीतिमा चाहिँ यसलाई मानसिक पक्षलाई पनि सामेल गर्नुपर्छ भनेर मलाई एउटा मनोवैज्ञानिक परामर्शदाताको विज्ञको रूपमा नियुक्त गरेर हामी 5 वर्षको रणनीति तयार गर्दैछौँ। भनेपछि नगरपालिकाले र स्थानीय सरकारले चाह्यो भने केही न केही सुरुवात त हुने रहेछ नि त।
त्यो चाहिँ अब सबै पालिकामा पुग्न पर्यो होइन, सबै त्यहाँ तपाईँले त्यहाँ पहल गर्नुभयो भयो, अब अन्त त पुर्याउनु पर्यो नि त, त्यसको जिम्मेवारी त सरकारले लिनु पर्यो।
स्थानीय सरकारले चाहिँ आफ्नो नागरिक कुन तहमा पीडामा हुनुहुन्छ, सकसमा हुनुहुन्छ, डिप यो कतिजनाले आत्महत्यासम्म पुग्नु भएको छ, कसरी बचाउँ भन्ने होटुटी चाहिँ स्थानीय पालिकाका प्रमुख उपप्रमुखमा भयो भने पक्कै परिवर्तन आउँछ सर।
हजुर, अब जस्तो यो कारण अब एउटा आत्महत्या नि भयो, हामीले यो पारिवारिक विचलनको कारण अथवा आर्थिक भार अथवा आफ्नो जीवन चाहिँ जे सोचेको थियो त्यो दिशामा गएन, असफल भयो भन्ने बित्तिकै मान्छेहरूले कोही आत्महत्या गर्ने, कोही पारिवारिक विचलन परिवार छोड्ने, कोही लागु औषध दुर्व्यसनीतर्फ लाग्ने होइन यस्ता कुराहरू हुने रहेछ। यो दुर्व्यसनी लागु औषध दुर्व्यसनमा लागेकाहरूलाई चाहिँ कस्तो खालको मनोपरामर्शको आवश्यकता हुन्छ, उहाँहरूलाई कसरी सुधार गर्न सकिन्छ, त्यो लतलाई छोड्न सक्ने गरेर तपाईँहरूले परामर्श दिइरहनु भएको छ कि दिने, त्यसमा कतिको शक्ति हुन्छ होइन?
यो लत र कुलत दुई किसिमको हुन्छ। हामीहरू सही बाटोमा लाग्यो भने हामी लत भन्छौँ, सुलत भन्छौँ।
हजुर हजुर।
गलत बाटो समायो भने कुलत भन्छौँ। वास्तवमा हामीले बालबालिका सानै उमेरदेखि एउटा असल बाटो के हो, खराब बाटो के हो, कसरी उसको सपना के हो, कसरी पुरा गर्न सकिन्छ भनेर चाहिँ बाल्यकालदेखि नै उसको सपनासँग अगाडि बढ्ने, कसरी सङ्घर्ष गर्नुपर्छ भन्ने त्यो शिक्षा दिन सक्यो र सहयोग प्रणाली विकास गर्यो भने ऊ आफ्नो सपना पुरा गर्नलाई लाग्छ। जसले चाहिँ त्यो उसको कुरा सुनवाई भएन, उसको योजनामा पल पलमा ठेस लाग्यो भने चाहिँ अब ऊ चाहिँ अब मेरो जिन्दगीको बाटो छैन भनेर चाहिँ ऊ कुलतमा गलत बाटोतिर लाग्न थाल्छ, जसले गर्दा ऊ त्यस्तै त्यस्तै नराम्रो मान्छेहरूको सङ्गतमा पर्छ र ऊ चाहिँ आफू मातेर अशृङ्खल व्यवहारहरू गरेर समाजको ध्यान आकर्षण गर्न खोज्छ। त्यसो हुनाले अब हामीले गर्ने भनेको चाहिँ उसलाई चाहिँ अब त्यस्तो अवस्थामा पुगिसकेको छ भने उपचारात्मक रूपमा उसलाई फेरि उसको सपना भेट्नको लागि सहयोग गर्नुपर्छ।
त्यसको लागि चाहिँ अब कस्तो खालको उपचार पद्धति हुन्छ, एउटा परामर्शले मात्रै हुन्छ कि अथवा त्यसमा चाहिँ?
अब सुरुको अवस्थामा त हामीले परामर्शकै माध्यमबाट उसलाई चाहिँ गहिरो इच्छा शक्ति विकास गर्न सकिन्छ, तर जब उसको कुलतमा फसिसकेको हुन्छ त्यस्तो अवस्थामा चाहिँ उसलाई त्यो कुलतबाट बाहिर निकाल्नको लागि क्रमिक उपचार पद्धति हुन्छ। त्यो उसलाई चाहिँ कुनै सेन्टरमा राखेर उपचार गर्नुपर्छ र अनि क्रमिक रूपमा उसलाई चाहिँ त्यो उसलाई 12 स्टेप हुन्छ, थ हुन्छ, ऊ कसरी त्यो उसमा फसेँ, उसलाई चाहिँ आत्मग्लानी हुन दिँदैनौँ हामी र उसलाई चाहिँ कसरी बाहिर निस्किने भनेर रणनीति सिकाउँदै सिकाउँदै उसलाई प्र्याक्टिस गर्दै गर्दै उसलाई चाहिँ बाहिर समुदायसँग घुलमिल हुने, असल मान्छेहरू खोज्ने र परिवारसँग एकीकृत हुने र आफ्नो योजनामा अगाडि बढ्नको लागि उसलाई चाहिँ सिकाउनु पर्छ।
हजुर। अब यो मनोविदसम्म पुग्नको लागि होइन, कतिपय अहिले रेडियो सुनेर बस्नुभएका मानिसहरू जसले आफ्नो जीवनमा यस्ता समस्याहरू भोगिरहनु भएको छ, आफ्नो परिवारमा त्यस्ता समस्याहरू छन्, तर भनेको जस्तो खालको मनोविद नपाएको हुनसक्छ होइन, त्यस्तो खालको सेवा नपाएको, उहाँहरू चाहिँ कसरी मनोविद कहाँ पुग्न सक्नुहुन्छ? हाम्रो तलको संयन्त्रमा हेर्दाखेरि होइन, अब काठमाडौँमा त अब उपलब्ध होला सबै सेवाहरू, तर हाम्रो वडा तहका नागरिकहरूले कसरी यो सेवा लिनलाई जाने, कहाँ जाने?
यो चाहिँ हामी कहाँ ठुलो समस्याको रूपमा रहेको छ, तर नअतालिने होला। कसैले आत्महत्याको सोच आयो, तपाईँहरूको कोही नजिकको आफन्तमा आत्महत्याको सोच आयो र तपाईँलाई भन्नुभयो भने त्यो कुरालाई चाहिँ तुरुन्तै क्लियर गर्नुपर्छ र 1166 सम्झिनु होला, 1166 यो नेपाल सरकारले राखेको नम्बर हो, तुरुन्तै सवाल गरिहाल्नु होला। त्यसमा चाहिँ आत्महत्या किन सोच आयो, के कुराले आयो भनेर चाहिँ तपाईँहरूलाई चाहिँ त्यसबाट बच्ने उपाय थाहा पाउनुहुन्छ। दोस्रो नम्बरमा चाहिँ यो आत्महत्याको सोचलाई हटाउने प्रमुख कारक सजिलो उपाय भनेको आफ्नो नजिकका आफन्तसँग विश्वास लागेको मान्छेसँग आफ्नो भावना साटिहाल्ने, यो नै प्राथमिक उपचार हो। त्यसपछि चाहिँ तपाईँहरूले स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुभयो भने हामी हरेक स्वास्थ्य कर्मीहरूलाई चाहिँ अब हामी तालिम दिएर उहाँलाई सक्षम बनाएर यस्ता भावनात्मक समस्याहरूको कसरी उपचार गर्ने भन्ने त्यो तरिकाहरू तालिमको माध्यमबाट सिकाउँदै लगिरहेका छौँ।
हजुर, अघि तपाईँले पूर्वीय दर्शनको कुरा नि गर्नुभएको थियो, हामीसँग त्यस्ता शिव ज्ञानहरू छन् पूर्वीय दर्शनमा जुन चाहिँ अहिले तपाईँले भन्न सक्नुहुन्छ उहाँहरूलाई, त्यस्तो आपत पऱ्यो भने, मन विचलित भयो भने, अथवा आफैलाई पनि त्यस्तो अवस्था सिर्जना हुन लाग्यो भने आफू बच्नको लागि त्यो बाटोमा कसरी जान सकिन्छ?
म वास्तवमा त्यही नै अभ्यास गरिरहेको छु र म आफू मानसिक रूपमा स्वस्थ हुने आधार चाहिँ त्यही मानेको छु। हाम्रो पूर्वीय सभ्यतामा चाहिँ तिनवटा तह हुँदो रहेछ, राग, वैराग र चैतन्य. राग भनेको चाहिँ कुनै प्रति लोभ एट्याचमेन्ट भइहाल्छ, त्यो राम्रो पनि हो नराम्रो पनि हो. अनि जहाँ लोभ छ भने त्यहाँ निराशा पनि हुन्छ. त्यो मलाई के कारणले लोभ आयो, कुन कारणले आकर्षण आयो र के कारणले विकर्षण भयो भन्ने कुराको त्यो पहिचान भएपछि, अनि त्यो आकर्षणले पनि पिरल्दैन, विकर्षणले पनि पिरल्दैन, अनि त्यो नयाँ चेतना आउँछ. त्यो नयाँ चेतनाले चाहिँ सबैलाई प्रेम भावमा बस्न सिकाउँछ, अनि त्यो आनन्द भाव जस्तो हुन्छ. जस्तो अहिले यहाँलाई उदाहरणको लागि म भन्न चाहन्छु, अहिले अधिकांश युवा युवती म प्रेम जालमा फसेँ भनेर भन्नुहुन्छ, गलत. उहाँहरू चाहिँ शारीरिक आकर्षणमा फस्नुभयो भन्छु. प्रेमले कहिले पनि फसाउँदैन, यो त उज्यालो लाइट हो नि त. त्यसो हुनाले अब हामीले त्यो कसैको शरीर देखेर लोभिने होला, कसैको धन देखेर लोभिने होला, कसैको बोली देखेर लोभिने होला. त्यो यस्ता लोभिनी कुरो चाहिँ आकर्षण छ भने के छ, विकर्षण पनि पक्का हुन्छ. न्युटनको थर्ड ल लागू भइहाल्छ. त्यसो हुनाले अहिलेको जति आत्महत्या माया प्रेमको कारणले भएको छ, त्यो माया प्रेम होइन, त्यो राग र वैरागलाई चिन्न नसकेर भएको हो. त्यसो हुनाले अब मैले चाहिँ मेरा क्लाइन्टहरूलाई, मेरो सेवामा आउने व्यक्तित्वहरूलाई चाहिँ म राग के हो, वैराग के हो र चेतना के हो, राग र वैरागमाथि जित्नको लागि म फेसिलिटेट गर्छु. जब उहाँले त्यो कुरा बुझ्नुहुन्छ अनि त्यसपछि साँच्चीको प्रेम गर्नको लागि आतुर बन्न सक्नुहुन्छ. यो नै मेरो लागि, मेरो आफ्नो लागि पनि जीवनको सूत्र हो र अरूको लागि पनि म सहजीकरण गर्न सक्छु.
हजुर, अब यसलाई चाहिँ अलिकति अभियानको रूपमा अगाडि बढाउनको लागि अब योसँग सम्बन्धित अब स्वास्थ्य मन्त्रालय होला, अरू सरकारवालाहरूलाई चाहिँ एकजुट कसरी बनाउन सकिएला, त्यसलाई कसले जोड्ला?
अब यो यसको नेतृत्व चाहिँ स्वास्थ्य मन्त्रालय नै गर्नुपर्छ जस्तो लाग्छ. किनभने एकजना मान्छेले आत्महत्या गर्ने बित्तिकै 135-150 मान्छे चाहिँ नकारात्मक सोचमा पुग्छन्। त्यसो हुनाले अहिले लगभग 5 वर्षको बिचमा लगभग 30-35 हजार मान्छेले चाहिँ आत्महत्या गरिसके. त्यसको 135 गुणाले हिसाब गर्नु त कति प्रभावित भइरहेको छन्. त्यसो हुनाले यस्ता प्रभावित मान्छेहरूले अर्को आत्महत्या गर्ने खतरा बढ्छ. यसबाट जोगाउनको लागि त्यस्ता प्रभावित र आत्महत्या पहल गरेर बाँचेका मान्छेहरूलाई के कारणले आत्महत्या गर्न खोजेको हो, के गरेर हुँदैन थियो भनेर त्यस्ता प्रभावित परिवारलाई हामीले सहयोग प्रणाली गर्नु विकास गर्नुपर्छ. त्यो पालिका वडा तहमा हाम्रा विकासीय साझेदारहरूले त्यो पहिलो प्राथमिकता चाहिँ आत्महत्याबाट बचाउनको लागि गर्नुपर्छ. मान्छे बच्यो भने अरू विकास गर्न सम्भव छ. त्यसो हुनाले यो सामाजिक विकासमा लागेका अरू विभिन्न खालको विकासीय कार्यक्रममा लागेका व्यक्तित्वहरूले पनि यसमा मूल प्रभावीकरण गर्नु पर्यो. स्थानीय सरकारको वडा तहको वडा अध्यक्षहरूले पनि प्राथमिकतामा राख्नु पर्यो र खास गरेर वडा तहको स्वास्थ्य प्रणालीमा पनि यस्ता कतिजनाले आत्महत्या गरे, उहाँहरूको समस्या के हो र अब हुन नदिनको लागि के गर्ने भन्ने कुराको पूर्वाधार तयारी चाहिँ त्यो डाटा बेसमा चाहिँ पालिकाले राख्नु पर्यो.
यसमा अब परिवारको त कुरा भयो, सरकारको कुरा नि भयो, अब सरकारभित्रको हाम्रो सुरक्षा निकाय को चाहिँ प्रहरीको विशेष गरेर यस्तो घटनाहरू कम गराउनको लागि होइन त्यो आउने मुद्दाहरूमा पनि मान्छेहरूलाई थामथुम बनाउने अथवा कुनै त्यसले ठुला घटना नहोस् भन्नको लागि बनाउनको लागि उहाँहरूको भूमिका कस्तो हुन्छ, उहाँहरूलाई चाहिँ यो विषयमा हामीले कत्तिको क्षमतावान बनाउन सकेका छौँ?
यो खास गरेर म प्रहरी, हाम्रो प्रहरीहरूसँग पनि मिलेर काम गरिरहेका छौँ. अब परिवार मिलनको लागि चाहिँ प्रहरीको पनि ठुलो भूमिका हुन्छ. एक परिवार मिलन गर्नको लागि हाम्रो प्रहरीलाई नै दक्ष उहाँहरूलाई धेरै सिप दिन आवश्यक छ, किनभने उहाँ पनि परिवार छोडेर अर्को ठाउँमा जागिर खान जानुभयो। उहाँहरू पनि आफूभित्र छटपटावट असहज महसुस, उहाँहरूलाई पहिलो नम्बरमा चाहिँ स्वस्थ तन्दुरुस्त एकदमै सहज भावमा राख्नु पर्यो। दोस्रो नम्बरमा चाहिँ यस्ता खालका परिवार विचलनका मुद्दाहरूलाई चाहिँ मिलाउनुतिर चाहिँ फोकस गर्नु पर्यो, ताकि ठुलो इस्यु बनाउने भन्दा पनि पारिवारिक विग्रह झैझगडा भइहाल्छ, मिल्नु कुरा चाहिँ ठुलो हो भन्नेमा जुन प्रहरी लाग्नुभयो त्यो उहाँलाई पनि आफूलाई पनि आनन्द हुन्छ, त्यो परिवारले पनि परिवारको खास गरेर बालबालिकाको लागि चाहिँ ठुलो दिन हुनसक्छ, किनभने बच्चा चाहिँ लाई हामीले बाबुआमा जोड्नु भनेकै बच्चाको लागि ठुलो हित हो। अहिले हामीले कहाँ चाहिँ गलत प्रश्न गरिँदैछ, हाम्रो ठुला अभिभावकहरूले के जो सतर्क हुनु पर्यो भने हामीले झुकेर पनि तपाईँलाई ए बाबु तिमीलाई बुवा मनपर्छ कि आमा मनपर्छ भनेर सोध्नु भएन। बच्चा जन्मिँदाखेरि बाबुआमा दुइटै चाहियो।
अब यसमा सामाजिक सञ्जाल अहिले पछि विकास हुँदै आएको प्रविधिले चाहिँ
हजुर
कस्तो असर पारेछ?
अब हामीले चाहिँ प्रेम चाहिँ सामाजिक सञ्जालमा खोज्न थाल्यौँ, कसले कति लाइक गर्छ त्यो गलत हो। हामीले चाहिँ सजीव भनेको चाहिँ हामी कम्तीमा एकछिन भए पनि बेलुका भएपछि त्यो मोबाइल बिसाएर सँगै खाने, के खाएका छौँ भन्ने कुरो बच्चालाई पनि थाहा होस्, ठुलो मान्छेलाई पनि थाहा होस्, अनि माया कम्तीमा सबै कुरा अफिसका कुरा छोडेर पारिवारिक कुरामा जोड दिनुपर्ने हुन्छ। तर अहिले चाहिँ हामी चाहिँ के मा फोकस भयो भने बेलुका आउने बित्तिकै सबजना चाहिँ मोबाइलमा व्यस्त, त्यसले गर्दाखेरि भएको सम्बन्ध पनि बिग्रिने खतरा भएको छ। अब हामीले चाहिँ केही घन्टाको लागि निश्चित गरेर चाहिँ त्यसलाई चाहिँ बन्दै गर्नुपर्छ, केही न केही साइड नै लगाउनुपर्छ, नत्र भने अब परिवार चाहिँ अरू खतरामा पर्ने सम्भावना चाहिँ देखिरहेछ।
हजुर, यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाब दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
सर हजुरलाई पनि धेरै धन्यवाद। परिवार एकीकृत गर्नको लागि जुन सुझावहरू यहाँले माग्नुभयो मेरो तर्फबाट पनि केही कुरा राख्ने मौका पाएँ। यहाँहरू सबलाई अनुरोध के छ भने परिवार टुटाउनु होइन जुटाउन हामी सबैको साथ दिउँ, यति भन्दै आफ्नो भनाइ यहीँ राख्छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ मनोविद पदमप्रसाद घिमिरे, उहाँ सडक आश्रित मानव मुक्त अभियान नेपालको अध्यक्ष पनि हुनुहुन्छ र लामो समय यो क्षेत्रमा काम गर्दै आउनुभएको छ। आज हामीले उहाँसँग अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भ पारेर पारिवारिक विमेल, सम्बन्ध विच्छेद, पारिवारिक विचलन, सामाजिक सम्बन्धमा जुन दरार पैदा भइरहेको छ त्यसलाई अन्त्य गरेर बलियो आत्मबल, बलियो विश्वास, बलियो परिवार कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गऱ्यौँ। यही छलफल सँगसँगै आजको लागि कार्यक्रम साझा नेपालको निर्धारित समय सकिन लागिसकेको छ। कार्यक्रम साझा नेपाल सुनिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रम सम्बन्धी कुनै प्रतिक्रिया छन् भने तपाईँले हाम्रो सामाजिक सञ्जाल अथवा हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5268646 फोन गरेर पनि आफ्नो विचार राख्न सक्नुहुन्छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारतलाई धन्यवाद दिँदै म दीपक आचार्य पनि आजको कार्यक्रम साझा नेपालबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।